प्यार बेच्ने दोकान गल्ली गल्लीमा छन्, प्यार बेच्ने दोकान गल्ली गल्लीमा छन्, प्यार किन्ने बेइमान गल्ली गल्लीमा छन्, प्यार बेच्ने दोकान गल्ली गल्लीमा छन्। कलियुगे कृष्ण यसो भन्दै थियो, कलियुगे कृष्ण यसो भन्दै थियो, मेरो प्रेमका निशान गल्ली गल्लीमा छन्, प्यार किन्ने बेइमान गल्ली गल्लीमा छन्। शङ्का नगर पापी आमाको गर्भमा, शङ्का नगर पापी आमाको गर्भमा, देश बोक्ने सन्तान गल्ली गल्लीमा छन्, प्यार किन्ने बेइमान गल्ली गल्लीमा छन्। झ्याल खोलेर हेर महलका महाराजा, झ्याल खोलेर हेर महलका महाराजा, गरिबका पहिचान गल्ली गल्लीमा छन्, प्यार किन्ने बेइमान गल्ली गल्लीमा छन्। मदन खाडीमा गयो मुना एक्लै छाडी, मदन खाडीमा गयो मुना एक्लै छाडी, गिद्धका बथान गल्ली गल्लीमा छन्, हो गिद्धका बथान गल्ली गल्लीमा छन्। रातभरि सुत्दैन तर्सिएर नेता, रातभरि सुत्दैन तर्सिएर नेता, शहीदका चिहान गल्ली गल्लीमा छन्। प्यासी त तिमी हौ सागर कहाँ धाउँछ, प्यासी त तिमी हौ सागर कहाँ धाउँछ, बुझ्नु पर्ने उखान गल्ली गल्लीमा छन्, हो बुझ्नु पर्ने उखान गल्ली गल्लीमा छन्। जे सागरको यो सुन्दर गजलसँगै नमस्कार, नमस्कार अनि सुस्वागतम, साथै रात्रिकालीन अभिवादन गरे। कार्यक्रम गजल सुधाको आजको नवीन श्रृंखलामा पनि उस्तै मन साट्नका लागि उपस्थित भइसकेका छौ। कार्यक्रम उत्पादन सहयोगी साहस भट्टसँगै म कार्यक्रम प्रस्तुता कमल सरगम। रेडियो मिरमिरे 89.4 मेगाहर्ज मार्फत प्रसारण हुने कार्यक्रम गजल सुधा तपाईँ देशका झण्डै 20 भन्दा बढी एफएम स्टेशन मार्फत एकैसाथ सुन्दै हुनुहुन्छ। यति बेला हामीलाई पश्चिम आवाज रेडियो लम्की कैलाली, त्यसै गरी समर्पण एफएम 92 मेगाहर्ज 12, मुगुमा रहेको मुगु एफएम 107.4 मेगाहर्ज मुगु, त्यसै गरी कार्स एफएम टिकापुर कैलाली, रेडियो जालपा 104.5 मेगाहर्ज नुवाकोट, सोसाइटी एफएम 89 मेगाहर्ज अछाम, त्यसै गरी हामीलाई रेडियो बागमती 91.5 मेगाहर्ज सरलाई, हाम्रो मालिका एफएम टिकापुर कैलाली, रेडियो छहरी काठमाडौँ, त्यसै गरी नेपालीको अनलाइन काठमाडौँ अक्सिजन रेडियो काठमाडौँ, पीएमसी रेडियो काठमाडौँ, त्यसै गरी नेपाली संचार नेटवर्क अस्ट्रेलिया, र यति बेला हामीलाई नयाँ रेडियो स्टेशन हो रेडियो सेफर काभ्रे र चितवनबाट एकैसाथ हामीलाई सुन्दै हुनुहुन्छ। र तपाईँसँग मन साट्नका लागि आज म मात्र छैन, एक नेपाली गजलको इतिहासमा लामो समयसम्म नेपाली गजलमै लागि परिरहनु भएका सशक्त गजलकार भन्न रुचाउँछु म, जे सागर, जो प्रवासमा बसेर नेपाली गजलको उत्थान र नेपाली गजलको संरक्षणमा निकै अगाडि हुनुहुन्छ, जसको दिन हामी सबैले भुल्नुहुन्न, जसले गर्दाखेरि नेपाली गजलको संरक्षण साँच्चैकै प्रवासबाट पनि जोगिएको छ, हामी यसरी बुझौं। आज हामीसँग सोही गजलकार जे सागर हुनुहुन्छ। सिन्धुपाल्चोकको बतासेमा माता छायादेवी पराजुली र पिता चेतनाथ पराजुलीको पुत्र हुनुहुन्छ जे सागर। अध्ययनको रूपमा उहाँले स्नातक शास्त्र नेपाली शास्त्रबाट समाजशास्त्रबाट उहाँले आफ्नो स्नातक पार गरिसक्नु भएको छ अध्ययनमा। त्यसै गरी बजारमा आएका उहाँको कृतिहरूको बारेमा जानकारी गर्दाखेरि उहाँले एउटा ठुलो नेपाली इतिहासमै भनौँ होइन, प्रवासबाट चाहिँ नेपाली इतिहासको एउटा ठुलो पुस्तक प्रवासका अक्षरहरू संयुक्त गजल संग्रह, जो 151 जना गजलकारहरूको गजल समावेश भएको गजल संग्रह संयुक्त गजल संग्रह प्रकाशन ल्याउनु भएको थियो, जो प्रमुख संयोजक पनि हुनुहुन्थ्यो सोही संग्रहका। त्यसै गरी उहाँले धेरै संस्थाहरूमा आबद्ध भएर काम गरिरहनु भएको छ, संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युए, त्यसै गरी जहाँ चाहिँ सचिव हुनुहुन्छ भाषा तथा साहित्य प्रबन्धन समिति ग्लोबल कमिटीको सचिव पनि हुनुहुन्छ, इनास वर्ष साहित्य पुरस्कार को सचिवै हुनुहुन्छ, त्यसै गरी एनआरएन युएका अल इन क्षेत्रीय समितिको सचिव हुनुहुन्छ, धेरै संस्थामा सचिव पनि हुनुहुँदो रहेछ। जो देख्दाखेरि पनि भर्खरका जोशीला गजलकारको रूपमा मैले जे सागरलाई लिएको छु। आज हामी जे सागर सँगै त्यो विशेष गजल भलाकुसारी जोड्नेछौँ। आजको बसाई भनेको अग्रज गजलकारहरूलाई समावेश गर्नेको बसाई हो र हामी कहिले नयाँ गजलकारको बसाई अर्को हप्ता मात्र समावेश गर्छौँ र आजको बसाई अग्रज गजलकारभित्र जे सागरलाई समावेश गरेका छौँ। उहाँसँगको विशेष कुराकानी जोड्नुभन्दा अगाडि त्यो सुमधुर साङ्गीतिक गजल हामी जोड्दैछौँ। म बिना कसै कसैलाई मुस्किल छ पोखरामा प्रमोद खरेलको आवाज यति बेला हामी जोड्छौँ। त्यो साङ्गीतिक गजल पश्चात जे सागरसँगको विशेष कुराकानी लिएर आउने नै छ।
म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा मछु आज धेरै टाढा मेरो दिल छ पोखरामा सँगै हाँसिदिन्थे रुदा सु पुछिदिन्थे हाँसा सँगै हाँसिदिन्थे रुदा सु पुछिदिन्थे हाँसा सँगै हाँसिदिन्थे रुदा सु पुछिदिन्थे फेवा ताल जासु जासु पिल पिल छ पोखरामा हो फेवा ताल जासु पिल पिल छ पोखरामा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा गुज्रिरहेछ मेरो जीवन यहाँ अन्धकारमा गुज्रिरहेछ मेरो जीवन यहाँ अन्धकारमा गुज्रिरहेछ मेरो जीवन यहाँ मेरो जुनी उतै हुँदा मेरो जुमी उतै हुँदा झिलमिल छ पोखरामा हो मेरो जुमी उतै हुँदा झिलमिल छ पोखरामा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा
म बिना कसै कसैलाई मुस्किल छ पोखरामा प्रमोद खरेलको यो सुमधुर साङ्गीतिक आवाज हामीले जोड्यौँ। साङ्गीतिक गजल कार्यक्रम गजल सुधाको साथमा हुनुहुन्छ। आज हामी गजल सुधाको विशेष श्रृङ्खलामा पनि छौँ। हामी नेपालीहरूको दोस्रो ठुलो महान पर्व शुभ दीपावलीलाई आजबाट विदाई गरिसकेका छौँ। आज भाइ टिका धेरैको निधार एकदम रङ्गिएको होला, धेरैको निधारमा रातो टिका होला। आजका अतिथिको निधारमा पनि रातो टिका छ। मैले भनेको थिएँ आज अतिथि को हुनुहुन्छ भनेर अगाडि नै जानकारी गराइसकेको छु। आज मसँग हुनुहुन्छ जे सागर, उहाँसँगको विशेष कुराकानी अबको क्रममा। स्वागत छ जे सागर सर कार्यक्रम गजल सुधामा।
धन्यवाद कमलजी, साथै रेडियो मिरमिरे लगायत सम्पूर्ण रेडियो स्टेशनबाट गजल सुधा सुनेर बस्नुभएका सम्पूर्ण श्रोता महानुभावहरूमा पनि नमस्कार।
के छ खबर यति बेला काठमाडौँ आउनु भएको छ है?
हजुर, म लामो समय पछाडि लगभग 40 महिनाको प्रवास बसाइ पछाडि भर्खरै काठमाडौँ आएको छु। राम्रै गुज्रिरहेको छ,
प्रवासी जीवन बिताइरहनु भएको छ, नेपाली साहित्यलाई अझ भन्नुपर्दाखेरि अलिक बढी रुचाउने प्रवासी मन नै हुनुहुन्छ, त्यसमा पनि गजल विषय र त्यसलाई चाहिँ अलिकति संरक्षणको खातिर चाहिँ तपाईँ लामो समयदेखि लागिरहनु भएको छ युएबाट, होइन? कस्तो छ युएमा चाहिँ गजलको माहौल? मैले सुरुवातमा यही सोध्न चाहे।
युएमा धेरै राम्रा सर्जकहरू हुनुहुन्छ हामीसँग प्रवासमा, युएमा मात्र नभएर अन्य देशहरूमा पनि। अब अहिले सामाजिक सञ्जालको माध्यमबाट हामी धेरै देशका जहाँ पनि नेपालीहरू रहनु भएको छ उहाँहरूसँग हामी जोडिन पाएका छौँ। यस अर्थमा युए लगायत प्रवासमा धेरै राम्रा सर्जकहरू, धेरै राम्रा लेखकहरू हुनुहुन्छ। यसै क्रममा युएमा पनि हुनुहुन्छ, हाम्रो कमसेकम रेगुलर सम्पर्क हुन्छ एउटा सामाजिक सञ्जालकै माध्यमबाट भए पनि। राम्रो माहौल छ,
एउटा राम्रो माहौल बनाउनु भएको छ है। हामी सुरुवातमा तपाईँको आवाजबाट एउटा गजल सुन्न पनि चाहेको छु, आतुर छु, किनभने तपाईँको आवाजमा धेरै गजलहरू मैले बाहिर पनि सुनेको छु। आज त्यही मिठास आवाजमा एउटा गजल सुनाउन
हुन्छ। मैले अहिले पछिल्लो दिनहरूमा अलिकति यो नेपाल फर्कने क्रममा भएको हुनाले केही समय लेखिरहेको छैन, पुरानै गजलहरू नै छन्। म त्यही गजल मध्येबाट एउटा गजल सुनाउँछु, यो केही समय अगाडि लेखिसकेको हो। पछिबाट घचेटियो अघिबाट घिसारियो, पछिबाट घचेटियो अघिबाट घिसारियो, जसो तसो जिन्दगीको आधा बाटो गुजारियो। सोचे जस्तो नभइदिने, सोचे जस्तो नभइदिने, जे हुन्छ त्यो नसोचिने, सोचे जस्तो नभइदिने, जे हुन्छ त्यो नसोचिने, सम्झौतामा कैयन सपना सिलाइयो उधारियो, जसो तसो जिन्दगीको आधा बाटो गुजारियो। यस्ता मोड भोग्न पनि बाध्य पार्यो नियतिले, यस्ता मोड भोग्न पनि बाध्य पार्यो नियतिले, फूलहरू पन्छाएर काँडालाई स्वीकारियो, जसो तसो जिन्दगीको आधा बाटो गुजारियो। माया भन्दा कर्तव्यको पल्ला भारी भयो र त, माया भन्दा कर्तव्यको पल्ला भारी भयो र त, सम्झेकालाई बिर्से भनी अन्तै मुन्टो बटारियो, जसो तसो जिन्दगीको आधा बाटो गुजारियो। यस्तो लाग्छ, यस्तो लाग्छ सागर पनि मान्छे जस्तै बेचैन छ, यस्तो लाग्छ सागर पनि मान्छे जस्तै बेचैन छ, नत्र किन छातीभित्र ज्वार भाटा मडारियो, जसो तसो जिन्दगीको आधा बाटो गुजारियो, पछिबाट घसेटियो अघिबाट घिसारियो।
निकै निकै उत्कृष्ट गजल, अझ तखलुस प्रयोग गर्नुहुन्छ प्राय गजलमा है?
मैले सकेसम्म मिलेसम्म तखलुसलाई जोड्ने प्रयास गर्छु।
जे सागर, एउटा युएमा बसेर नेपाली गजलको संरक्षण गरिरहँदाखेरि, नेपाली गजलको उत्थानमा लागिरहँदाखेरि, त्यो माहौललाई सँगै अगाडि बढाइरहँदाखेरि, त्यहाँका चाहिँ कस्तो रहेछ युएमा चाहिँ गजलको उत्पत्ति भएको रहेछ?
होइन, म त वास्तवमा अहिले अवधिलाई हिसाब गर्यो भने खासै नयाँ होइन, भर्खरै 3 वर्ष लगभग क्रस गर्यो। त्यस हिसाबले म भन्दा पहिला पनि त्यहाँ धेरै अग्रश्रष्टाहरू हुनुहुन्थ्यो, उहाँहरू पनि आफ्नो क्षेत्रबाट गरिरहनु भएको थियो। जे जति सकिन्छ, एक त प्रवासको बसाइमा समयको अब तालमेल मिलाउन असाध्यै गाह्रो हुन्छ, त्यस हिसाबले अब सम्पूर्ण समय यसैलाई दिन सम्भव पनि छैन, र पनि जे जति सम्भव छ उहाँहरूले पनि गरिरहनु भएको छ, त्यही हुलमा म पनि मिसिएँ, र अब अहिले हामी सबै मिलेर गर्दैछौँ। अब केही नभएको भन्ने होइन, गरिरहनु भएको छ, र हामी म पनि अहिले त्यसै क्रममा एउटा पाटो भएर गएको छु, त्यति मात्रै हो।
अहिले पछिल्लो वर्षाई पेप्सी कोलामा छ है, काठमाडौँको सम्भवतः तपाईँको पुर्ख्यौली थलो सिन्धुपाल्चोक हुनुपर्छ।
हजुर हजुर, हो
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकलाई छोड्नु पनि भयो होला?
अहिले सिन्धुपाल्चोक छोडेको 10-15 वर्ष भयो, अहिले काठमाडौँतिरै छ बसाइ। हजुर, बसाइ सरै।
अब यो काठमाडौँको माहौल, धुलो धुवा, त्यसै गरी यो अझै भन्नुपर्दाखेरि अहिले पछिल्लो पटकको त नाकाबन्दीले गरेको हामी जनताले पाएको दुःखहरू सँगै तपाईँ लडिरहनु भएको छ, होइन? यो लामो समयको छुट्टीमा पनि आउनु भएको छैन, अब लगभग तपाईँ यो कार्यक्रम प्रसारण हुँदाखेरि सम्भवतः युए पुगिसक्नु हुन्छ होला जस्तो लाग्छ मलाई, होइन? अब यो पीडादायी नेपालको अवस्थालाई चाहिँ तपाईँले कसरी बुझ्नु भएको छ? मैले यति बेला हुन त यो वर्षैमा यसरी सोध्नुपर्ने प्रश्न होइन, तर पनि बाध्यतावश मैले सोध्नुपर्ने अवस्था पनि आएको छ।
अवश्य पनि यो साह्रै दुःखद र एउटा पीडादायी नै अवस्था। अब हामी त अहिले छोटो समयका लागि आएका छौँ, हाम्रा सबै आफन्तहरू सम्पूर्ण नेपालीहरू यहीँ हुनुहुन्छ। वास्तवमै यो अत्यन्तै एउटा पीडाको अवस्था छ, मतलब समस्याको बीच, अभावको बीच दैनिकी गुजार्नु परेको छ। र पनि हामी नेपालीको मलाई अचम्म लाग्छ, यति हुँदाहुँदै पनि हामी हाँसिरहेका छौँ। मलाई के अचम्म लाग्छ भने ग्यासका सिलिन्डरको लाइन अहिले 1 किलोमिटर 2 किलोमिटर परसम्म तेर्सिराखेको छ। त्यो धुलोमा उभिएर त्यो सिलिन्डर माथि बसेर त्यही रात कटाएर पनि हामी हाँसिरहेका छौँ। पेट्रोल नपाएर गाडीहरू चल्न सकेका छैनन्, डिजल नपाएर। हामी नेपालीको एउटा यो पक्ष मलाई असाध्यै मन परेको, मैले अहिले यहाँ आएर पछिल्लो चरणमा भर्खर हिजो अस्ति मात्र सोच्दै थिएँ, असाध्यै मन परेको चाहिँ हामी जतिसुकै पीडामा पनि हाँस्न सक्छौँ र यो हाम्रो बाध्यता हो र अर्को धैर्यता पनि हो। किनकि अब अहिले यो संकट भनेको राष्ट्रिय संकट हो, हामी स्वाभिमानी नेपाली बरु दुःख खेप्छौँ तर कसैसँग झुक्दैनौँ भनेर सरकारलाई बार बार सचेत पनि गराएको छौँ, यो सरकार नझुक, बरु हामी दुःख खेप्छौँ तर कसैको सामु घुँडा नटेक भनेर भनेका छौँ। त्यो धैर्यता, यो साहस नेपालीमा मात्रै हुन्छ। एक अर्थमा खुसी लागेको छ र यहाँको दैनिकी देख्दा दुःख पनि लाग्छ।
अब एउटा अर्को गजल सुन्छ, किनभने आज धेरै गजल जे सागरको आवाजमा सुन्छौँ। मैले यो जानकारी पनि अगाडि नै जानकारी गराइरहेको हुन्छु श्रोताहरूलाई, होइन, आज जे सागरको केही गजल सुन्ने तर्खरमै छ। अर्को एउटा गजल सुन्नु
हुन्छ, यो पनि केही पुरानै हो, म त्यही गजल नै प्रस्तुत गर्दैछु। सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ, सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ, सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ। के योजना गर्छौ मान्छे, के योजना गर्छौ मान्छे पूरा जिन्दगीको, के योजना गर्छौ मान्छे पूरा जिन्दगीको, भरे देख्ने सपना त बताएर देखाऊ, सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ। अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको, अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको, लास उठाई त्यसलाई जिउँदो गराएर देखाऊ, सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ। चाहे पुग अमेरिका चाहे साउदी कतार, चाहे पुग अमेरिका चाहे साउदी कतार, ए परदेशी याद बिना निदाएर देखाऊ, भरे देख्ने सपना त बताएर देखाऊ। तिम्रो यो अन्तिम शेर, तिम्रो प्यासको चुरी फुरी त्यो दिन हेर्छु मैले, तिम्रो प्यासको चुरी फुरी त्यो दिन हेर्छु मैले, एक निमेष मात्रै सागर सुकाएर देखाऊ, सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ, सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ।
साँच्चै है, यो नसकिने कुरा हो तर पनि देखाएर देखाउन सक्छ कि भन्ने यो एउटा जिज्ञासा पनि रह्यो। र मैले अलिकति सोध्न चाहे, गजलमा कति वर्ष भयो तपाईँ पाइला चाल्नु भएको, यानि गजल यात्रालाई चाहिँ आफ्नो सहयात्रा बनाउनु भएको?
कमलजी, यसो छ, गजलकै गजल विधामा म त्यति धेरै पुरानो म आफूलाई भन्दिनँ। म यहाँले अगाडि एउटा विशेषण जुन ल्याइदिनु भयो अग्रज भनेर, वास्तवमा म आफूलाई अग्रज भन्न चाहन्न, रुचाउँदिन, किनकि लेखन विधा मेरो पुरानै हो। कुनै न कुनै विधामा मैले कलम चलाउने बानी चाहिँ पुरानै हो, तर गजल विधा भनेको मैले एउटा सक्रिय रूपमा लेख्न थालेको भनेको भर्खरै, अर्थात् यही गएर नै हो। त्यस हिसाबले 3.5 वर्ष भयो मैले सक्रिय रूपमा गजल लेख्न थालेको। अब
यो 3 वर्षको हारिमा यति धेरै निखारिएर आएका गजलहरू छ, होइन, यति मिठा गजलहरू छ, लाग्छ ती 15-20 वर्ष योगदान दिने गजलकारहरू भन्दा केही कम छैन जे सागरको गजलहरू, होइन। नेपाली साहित्यको एउटा इतिहासमा यस्ता सर्जकहरू पछिल्लो पटक आउन अलिकति कठिनाइ छ, अलिकति तपाईँको यो एउटा योगदानप्रति पनि हामी अलिकति ऋणी पनि छौँ, किनभने नेपाली साहित्यमा यस्ता साहित्यकारहरू कमी छन् यति बेला। अब मैले अलिकति थोरै कुरा सोध्न चाहे, घर परिवारमा चाहिँ कतिको सपोर्ट छ यो नेपाली साहित्यमा लाग्नु भएको छ, विशेषतः गजललाई अलिकति एउटा पाटो बनाउनु भएको छ, न कमाइ गर्न सकिन्छ न त कसैले दिन सकिन्छ, होइन, एउटा पीडादायी क्षेत्रमा लाग्नु भएको छ, केही गाली गर्नुहुन्न?
होइन, अब यस्तो हो, मेरो यहाँलाई मेरो अलिकति फ्यामिली ब्याकग्राउन्ड बताउँ। म अब एउटा ब्राह्मण परिवारमा जन्मे हुर्केको मान्छे, त्यो हुनाले अब मेरो घरमा सानैदेखि नै मैले अक्षर बुझ्ने हुँदादेखि नै, बोली सुन्ने हुँदादेखि नै मेरो आमा बुबाहरूले रामायण महाभारतहरू पढ्ने, अब त्यसका श्लोकहरू वाचन गर्ने, मेरो बुवा अब अहिले पनि त्यो काममा निरन्तर छ, मेरो आमाले पनि हरेक बिहानहरू पाठ गरिरहनुहुन्छ, त्यो हुनाले यो आखिर त्यो पनि एउटा साहित्य नै हो। रामायण भन्नु पनि एउटा साहित्य हो, कसैले लेखेको साहित्य हो, महाभारत भन्नु पनि त्यही नै हो। त्यो नाताले फेरि मैले यो लेख्ने बानी पुरानै हो, स्कुलदेखि नै हो, त्यो आमा बुवाहरूलाई पनि थाहा छ, मैले विभिन्न पुरस्कारहरू पनि बेला बेलामा जितेर ल्याउँथेँ, खुसी पनि हुनुहुन्थ्यो। त्यस अर्थमा लेख्यो छोराले लेख्यो भनेर चाहिँ अब त्यसलाई अब दुःख मान्ने अवस्था छैन। अब मैले भनौँ न सबै कुरा छोडेर चटक्कै छोडेर लेखेर नै सडकमा बसेर लेख्न थालेको होइन, अब अरू व्यावहारिक जिम्मेवारीहरू पनि पुरा गरिराखेकै छु। खुसी हुनुहुन्छ जतिसम्म थाहा पाएसम्म, खुसी नै मान्नुहुन्छ, त्यस्तो कुनै अप्ठ्यारो अप्ठ्याकल छैन।
पहिलोचोटि गजल लेखेर कसलाई सुनाउनुहुन्छ?
एउटा संयोग छ, म अहिले त्यही भाइलाई पनि सम्झन चाहन्छु, उहाँले भला रेडियो सुनिरहनु भएको छ भने, मैले युएमा गएर एउटा गजल सुरुवातमा लेखेको थिएँ त्यति बेला, तिमीले देख्ने सपनाका महलहरू खल्ली बल्ली, भो पर्दैन मलाई रोक्ने पहलहरू खल्ली बल्ली। यो खल्ली बल्ली भने अरबिक शब्द हो, त्यो मलाई मतलब छैन, आई डोन्ट केयर भन्न खोजेको त्यो, त्यसलाई चाहिँ रदीफ बनाएर लेखेको थिएँ। त्यति बेला मेरो रुममा एकजना कृष्णदाई भन्नुहुन्थ्यो, झापाको कृष्ण बास्तोला भन्ने, र त्यसै गरी दिप भाइ दिप बस्नेत मेरो पहिलो श्रोता र फेसबुकमा पोस्ट गर्दाको पहिलो पाठक उहाँहरू हुनुहुन्छ। मलाई ताली बजाइदिने, वाह भनिदिने, लाइक गरिदिने, म यो आजको अन्तर्वार्तामा उहाँहरूलाई पनि सम्झन चाहन्छु। मेरो पहिलो पाठक र मेरो पहिलो श्रोता दिप बस्नेत भाइ र कृष्ण बास्तोला दाई हुनुहुन्छ।
जस सुरुवातदेखि गजल लेख्दाखेरि जहाँ बस्दा पनि एउटा सपोर्टको चाहिँ आवश्यकता पर्दो रहेछ, त्यो आवश्यकता तपाईँले पुरा गर्नुभयो।
एकदमै एकदमै, जस्तो अब एउटा कलाकारलाई, एउटा सङ्गीतकारलाई, एउटा लेखकलाई, एउटा नेताको लागि जोसुकैलाई पनि सपोर्टको ब्याक सपोर्टको जरुरत पर्छ नै। जति प्रोत्साहन पायो उसले अझ बढी गर्ने उसलाई हौसला मिल्छ। त्यो अर्थमा कसैले साथीहरूले भनेको सुन्छु, मैले कसैलाई देखाउनको लागि लेखेको होइन, मैले लाइक कमेन्ट पाउनु, हुन लाइक कमेन्टको लागि भनेर, अहिले जुन पछिल्लो सामाजिक सञ्जालको कुरा गर्दैछु म, अब होइन लाइक कमेन्टको लागि भनेर एउटा असली सर्जकले लेख्दैन, त्यो एउटा सही कुरा हो, लाइक कमेन्ट बटुल्नुलाई भनेर लेख्ने होइन। तर के भन्दाखेरि कसै कसैले अलिकति बढी कुरा गरे, मलाई कसैको मतलब छैन, मतलब मैले लाइक कमेन्टलाई लेखेँ होइन, त्यसो भएन सार्वजनिक चाहिँ किन गर्ने त, यसको अर्थ यो होइन कि लाइक कमेन्ट केन्द्रित भएर गर्नु भन्ने होइन, तर एउटा त्यसले प्रोत्साहन मिल्छ, राम्रो गर्ने सर्जकलाई अझ बढी हौसला मिल्छ। त्यो एउटा लेखक मात्र नभएर हरेक कलाकार, सङ्गीतकार, नेता, राजनेता सबैमा त्यो लागू हुन्छ। अमिताभ बच्चनले पनि एउटा फिल्म खेल्यो भने उसलाई पनि मेरो धेरै दर्शकले हेरिदिउन् भन्ने चाहना हुन्छ नै, त्यो स्वाभाविक कुरा हो।
एकदम एउटा तपाईँले आफ्नो जिज्ञासा सँगै नेपाली गजलमा आएका तिठा मिठा कुराहरू जोडिरहनु भएको छ, अलिकति विकृतितिर लागेँ म होइन, विकृतिलाई पनि उठाउन चाहेँ। पछिल्लो पटक आएको विकृतिहरूलाई चाहिँ के भन्नुहुन्छ? धेरै आएका छन् विकृति, तपाईँले लेखेका गजलहरू पनि कति त चोरी भयो होला, त्यसलाई पनि एउटा विकृतिकै रूपमा लिउँ होइन। अझ भन्ने हो भने अहिलेका स्थितिमा चाहिँ अहिले बढी मात्रामा प्रयोग हुने भनेको अरूका गजलका केही शब्दहरूदेखि लिएर अरूका गजलका काफियादेखि लिएर रदीपहरू छन् होइन, यस्तालाई प्रयोग गर्न पाउँछन्, तर कहिले त पुरै शेर चोरिएर चाहिँ गजल आफ्नो नाममा लेखिरहेका हुन्छन्, त्यसलाई चाहिँ के भनिरहनु?
हो, यो एउटा नराम्रो पक्ष हो यो नेपाली लेखन क्षेत्रमा हरेक विधामा यसरी यो त्यो सिधै चोर्नेलाई त अब त्यसलाई त के भन्ने, अब हामीले त्यो जवाफै छैन त्यस्तो मान्छेलाई भन्ने केही नै सकेन, किनकि एउटा उसले के, म त त्यो अचम्म के लाग्छ भने मेरा पनि पहिला धेरै गजल चोरी हुन्थे, अब अहिले पनि हुन्छन् होला, म आजकल केयर गर्दिनँ। पहिला चाहिँ कसैले चोरेको देख्दाखेरि रिस पनि उठ्थ्यो, गाली पनि गरिन्थ्यो, इनबक्समा सम्झाइन्थ्यो, कहिले गाली सुन्थ्यो, अनि आजकल चाहिँ त्यसलाई वास्ता गर्न छोडेछ म, उसलाई उसले के पाउँछ, उसलाई आत्मसन्तुष्टि त मिल्दैन, ल मानौँ, अब अहिले प्रदर्शन गर्ने ठाउँ भनेको सामाजिक सञ्जाल फेसबुकै भनौँ न, एउटा लेखेर उसले फेसबुकमा पोस्ट गर्ला, अब त्यसबाट आएको प्रोत्साहनले, त्यसबाट आएको लाइकले उसलाई के मिल्छ होला? आफ्नो सिर्जना हो भने दसजनाले हेरिदिए भने पनि गर्व लाग्छ, खुसी लाग्छ, तर त्यो चोरी गरेको सिर्जनाले ऊ किन गर्छ, म त्यो मान्छेदेखि अचम्म लाग्छ। यो एकदमै बिल्कुल नराम्रो काम हो, त्यसको जवाफै छैन, अब के भन्ने तिनीहरूलाई, नगर्नुपर्ने, कसैले पनि गर्नुपर्ने काम भन्दैन नि, अब यस्ताहरूको उपचार पनि छैन, जवाफ पनि छैन। दोस्रो कुरो, अब कोही कसैले चाहिँ के हुन्छ, अलिकति बठाइ गर्ने यो रदीफ काफीहरू, अब यस्तो शब्द नै चोर्न, चोरो त भन्न मिल्दैन, भाव फरक छ भनेदेखि प्रमुख पक्ष भनेको, हरेक सिर्जनाको प्रमुख पक्ष भनेको भाव पक्ष हो। भाव नै, भाव बिल्कुलै फरक छ भने अब काफियाहरू मिल्न जानु अर्थात् रदीफ मिल्न जानुलाई चाहिँ अब चोरै भन्न मिल्दैन, कोही प्रभावित भएर हुनसक्छ, तर भावै बहुत उतार्ने हो भने त्यो चाहिँ पटकै राम्रो होइन, यो बिल्कुलै नराम्रो हो।
एकदम तपाईँले यो पछिल्लो पटक आएका विकृतिसँगको एउटा धावा बोलिदिनु भयो, हो चोर्न उसलाई जरुर होला हैन, तर उसले कसैसँग प्रभावित भएर लेख्नु पनि त्यो एउटा स्वाभाविक होला, तर हुबाउ सबै सार्नु त्यो उचित पनि हैन। मैले यो जानकारी पनि गराए, सँगै मैले धेरै गजलकारहरूले मलाई फोन गर्नुहुन्छ, मलाई अन्तर्वार्ता लिनुहोस्, मलाई एक एपिसोड भए पनि बोल्न दिनुहोस् भन्ने धेरै गर्नुहुन्छ, तर म उहाँहरूलाई गजलकार मान्दिनँ, किनभने उहाँले धेरै गजलकारहरूका जस्तो जो गजलकारहरू हुनुहुन्छ उहाँका सिर्जनाहरूका कपी हुबाउ कपी गरेर पोस्ट गर्नुहुन्छ। म त्यसैले अलिकति म पनि प्राय यस्ता कुराहरूमा चाहिँ अलिकति सचेत भइरहेको छु, यस्ता खालका पछिल्लो पटक आएका विकृतिहरूलाई तपाईँहरू जस्ता गजलकारहरूको आवश्यकता छ, जसले गर्दाखेरि सिङ्गो यो विकृतिप्रति धावा बोलोस्। हुन्छ, एउटा हामी गजल सुन्छौँ, त्यसपछि मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ, एउटा गजल सुन्नु होला सर।
हुन्छ, फेरि म अर्को एउटा पुरानै गजल दोहोऱ्याएँ। केमा हुन्छ धेरै दम बताउनुहोस् न बा, केमा हुन्छ धेरै दम बताउनुहोस् न बा, भाग्य या त परिश्रम बताउनुहोस् न बा, केमा हुन्छ धेरै दम बताउनुहोस् न बा। अर्को बिहे गर्लिन् त मेरी प्रियाले, अर्को बिहे गर्लिन् त मेरी प्रियाले, मरे भने म कथम बताउनुहोस् न बा, भाग्य या त परिश्रम बताउनुहोस् न बा। द्रौपदीलाई पाँच पति कस्तो न्याय हो, द्रौपदीलाई पाँच पति कस्तो न्याय हो, कौरव मात्र हुन अधम बताउनुहोस् न बा, भाग्य या त परिश्रम बताउनुहोस् न बा। बिर्से क्यारे बुद्धलाई हिंसा फस्टायो, बिर्से क्यारे बुद्धलाई हिंसा फस्टायो, जन्माइदिउ मै गौतम बताउनुहोस् न बा, केमा हुन्छ धेरै दम बताउनुहोस् न बा। नामै मेट्छ इतिहास हार्नेहरूको, नामै मेट्छ इतिहास हार्नेहरूको, स्वार्थी छैन यो कलम बताउनुहोस् न बा, केमा हुन्छ धेरै दम बताउनुहोस् न बा। अब यो अन्तिम शेर, मान्छे जति दौडियोस् अन्त्य सागरमै, मान्छे जति दौडियोस् अन्त्य सागरमै, फेरि पाल्छ कुन अहम बताउनुहोस् न बा, केमा हुन्छ धेरै दम बताउनुहोस् न बा, भाग्य या त परिश्रम बताउनुहोस् न बा।
निकै निकै मिठो गजल यति बेला हामीले सुन्यौँ। अब हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ। रेडियो मिरमिरे लगायत तपाईँले देशभरिका रेडियो स्टेसन मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। आज हामीसँग जे सागर हुनुहुन्छ, काठमाडौँमा उहाँ बस्नुहुन्छ, तर पछिल्लो पटक चाहिँ युएमा उहाँको बसोबास छ। प्रवासमा बसेर नेपाली गजलको उत्थानमा निकै अगाडि बढ्नुभएका गजलकार जे सागरसँगको बाँकी कुराकानी जुन महत्त्वपूर्ण रहनेछ, नेपाली गजलको बारेमा विशेष रहनेछ, उहाँसँगको बाँकी कुराकानी र बाँकी उहाँका तिठा मिठा विचारहरूलाई लिएर आउनेछु। यो कार्यक्रम सुन्दै गर्नुहोला।
खुलेर चाँदनी जसै उदाउँछ सुटुक्का र निद साथली कतै हराउँछ सुटुक्कौ, र निद साथली कतै हराउँछ सुटुक्कौ, छकण्ठ कोयली जसै र रूप सोडसी जसै, छकण्ठ कोयली जसै र रूप सोडसी जसै, मधुर कण्ठ गीत गुनगुनाउँछ सुटुक्कौ, र निद साथली कतै हराउँछ सुटुक्कौ।
नमस्कार, म घनेन्द्र ओझा, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा।
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। हामी कार्यक्रम गजल सुधाकै साथमा छौँ। यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्ज देशका विभिन्न एफएम स्टेशन मार्फत एकैसाथ हामीलाई सुन्दै हुनुहुन्छ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, साँच्चैकै हामी सँगै नजिकै रहेको अनुभव हामीले गरिरहेका छौँ। रात्रि प्रहरमा हुनुहुन्छ, कतिपय आफ्ना घर धन्दामै व्यस्त हुनुहुन्छ, र जस्तो आफ्नो काममा व्यस्त हुनुहुन्छ भने आफ्ना कामलाई पनि अगाडि बढाउनुहोला, र कार्यक्रम सुन्न फुर्सद छ भने अझ नजिक आएर कार्यक्रम सुन्नुहोला। आजको विषयमा हामीसँग हुनुहुन्छ पछिल्लो पटकका धेरैले नाम सुनेका भनौँ होइन, धेरै अगाडि बढेका गजलकार आज हामीसँग हुनुहुन्छ जे सागरजी। उहाँसँगको विशेष कुराकानी जोडिरहेका छौँ, जो युएमा हुनुहुन्छ र अहिले नेपाल आएको मौकामा हामी उहाँसँग कुराकानी जोड्दैछौँ। पुनः स्वागत छ सर तपाईँलाई।
धन्यवाद कमलजी, साथै रेडियो मिरमिरे लगायत जहाँ जहाँबाट हाम्रो प्रसारण सुन्नु भएको छ यहाँहरू सम्पूर्णलाई पुनः नमस्कार। म जय सागरको
अब मैले दोस्रो भागमा अलिक महत्त्वपूर्ण कुराकानी जोड्छु भनेको थिएँ होइन, अब म अलिकति यही प्रसङ्गतिर लागेँ। गजल के रहेछ त तपाईँले बुझेको र अहिलेसम्म भोगेको तीन वर्षको अन्तरालमा गजललाई चाहिँ कसरी बुझ्नुभयो?
यस्तो हो कमलजी, मेरो बुझाइमा गजल अर्थात् साहित्यका कुनै पनि विधामा सबैभन्दा ठुलो कुरा भनेको, सबैभन्दा अहम विषयवस्तु भनेको भावपक्ष हो। भावपक्ष सबल नभइकन तपाईँले अरू फुलबुट्टा जतिसुकै भरे पनि, अरू संरचनाका कुराहरूलाई जतिसुकै ध्यान दिए पनि, छन्द बहर लगायत जे जे कुरा गरे पनि अर्थात् जे भने पनि, अरू संरचनात्मक कुराहरू महत्वपूर्ण कुरा होइनन् मेरो हेराइमा र मेरो बुझाइमा। सबैभन्दा प्रमुख पक्ष भनेको भाव हो र भावको लागि तपाईँले आफ्नो मनले लेख्नुपर्छ। जब तपाईँ म लेख्छु भनेर बस्नुभयो भने त्यो कहिले पनि उत्कृष्ट सिर्जना आउँदैन। म लेख्छु भनेर एउटा प्राविधिक एउटा के बन्छ भने उत्पादन जस्तो बन्छ त्यो चाहिँ। जब तपाईँको मनले लेख भन्छ, तपाईँको मनले शब्दहरू निकाल्छ, त्यति बेला लेख्यो भने मात्रै त्यो साँच्चैको सिर्जना हुन्छ। यो भयो सम्पूर्ण अब साहित्यको हरेक विधाको लागि, अब गजल पनि यसैभित्र पर्छ। अब गजलकै कुरा गर्ने हो भने यति हुँदाहुँदै पनि अब भाव त प्रमुख पक्ष हुँदै नै हो, यसमा त कुनै हामीले सम्झौता गर्न सक्दैनौँ। त्यसबाहेक अरू प्राविधिक कुराहरू पनि हुन्छन् यसमा। अब एउटा सीमित एउटा सूत्रभित्र दायराभित्र बाँधेर लेख्नुपर्छ त्यसभित्र। मैले कतै पढेको थिएँ गजल भनेको कचौरामा सागर हटाउनु हो, कचौराभित्र चाहिँ सागर देख्नु हो। त्यो के हो भन्दाखेरि एउटा शेरले एउटा सिङ्गो कथा बोकेको हुनुपर्छ। तपाईँले एउटा कथा पढ्नको लागि दुई चार पानाको कथा पढेर त्यो कथा बुझ्न सक्नुहुन्छ। एउटा कविताको एउटा खण्ड काव्य बन्छ, एउटा महाकाव्य बन्छ एउटा विषयमा। भने गजल भनेको चाहिँ हरेक शेरले सिङ्गो कथा बोक्नुपर्छ। त्यस अर्थमा अहिले हामी गजललाई जति हल्का रूपमा लिइरहेका छौँ, जति हल्का रूपमा बुझिरहेका छौँ, त्यति हल्का गजल पक्कै होइन। होला मेरा गजल त्यो स्तरका होला नहोला त्यो अलग कुरा हो, तर म एउटा गजलको विद्यार्थी भएको नाताले यो भन्छु कि गजल सस्तो विधा अर्थ सजिलो विधा पटक्कै होइन
एकदम,
र यसलाई चाहिँ भाव प्रमुख पक्ष र अरू संरचनात्मकै धेरै दायराभित्र बाँधेर लेख्नु लेख्नुपर्ने हुन्छ। नवसर्जकहरूले नवलेखकहरूले यी कुराहरूमा अलि बढी ध्यान दिनुभयो भने अझ राम्रा सिर्जना चाहिँ जन्मिनेछन् भन्ने विश्वास लाग्छ।
अब एउटा गजल सुनौँ होला तपाईँकै आवाजबाट। हामी कार्यक्रम गजल सुधाको साथमा छौँ, यति बेला हामी जे सागरकै एउटा गजल सुन्ने तर्खरमा छौँ।
हुन्छ, यो पनि एउटा गजल सुन्न जाँदैछु जो केही पहिला मैले यही बसाइको क्रममा लेखेको, त्यो एउटा एक हिसाबले अब थोरै वास्तविकता र थोरै अनुभूति मिसाएर लेखेको छु। एउटा हेर्दाखेरि एउटा सामान्य आम मान्छे टाढैबाट हेर्दाखेरि पनि यो चाहिँ नेपाली हो भन्ने परिवेशमा मैले लेखेको, यो कसरी नेपाली चिनिन्छ भन्ने परिवेशमा लेखेको थिएँ। यो चेहरामा मुस्कान छैन ऊ त्यो पक्कै नेपाली हो, चेहरामा मुस्कान छैन ऊ त्यो पक्कै नेपाली हो, यात्रा छ ठेगान छैन ऊ त्यो पक्कै नेपाली हो। अस्तितिर सरकारसँग राहदानी किन्न गाथ्यो, अस्तितिर सरकारसँग राहदानी किन्न गाथ्यो, आफ्नो देशमा स्थान छैन ऊ त्यो पक्कै नेपाली हो, यात्रा छ ठेगान छैन ऊ त्यो पक्कै नेपाली हो। दुई छाकको गन्जा गोलमै दिन ढाल्यो जीवन ढाल्यो, दुई छाकको गन्जा गोलमै दिन ढाल्यो जीवन ढाल्यो, त्यसको स्वर्णिम बिहान छैन ऊ त्यो पक्कै नेपाली हो, चेहरामा मुस्कान छैन ऊ त्यो पक्कै नेपाली हो। बालुवामा बैरी लेख्छ पत्थर खोपी मित्र लेख्छ, बालुवामा बैरी लेख्छ पत्थर खोपी मित्र लेख्छ, उफ त्यसको बयान छैन ऊ त्यो पक्कै नेपाली हो, चेहरामा मुस्कान छैन ऊ त्यो पक्कै नेपाली हो। अब यो अन्तिम शेर, पीडा दुःख बाध्यताको भव सागर हुँदा पनि, पीडा दुःख बाध्यताको भव सागर हुँदा पनि, अह कहिल्यै बेमान छैन ऊ त्यो पक्कै नेपाली हो, चेहरामा मुस्कान छैन ऊ त्यो पक्कै नेपाली हो, यात्रा छ ठेगान छैन ऊ त्यो पक्कै नेपाली हो।
साँच्चै यात्रा छ ठेगान छैन ऊ त्यो पक्कै नेपाली हो, यो सुन्दर गजल हामीले यति बेला सुन्यौँ। अब छोटो समय छ तर धेरै कुराकानी जोड्न बाँकी छ होइन, मैले अलिकति महत्त्वपूर्ण कुरा यति बेला जोड्न चाहेँ। जे सागरलाई सबैभन्दा प्रिय लाग्ने चिज, नेपाली साहित्यको सबैभन्दा प्रिय लाग्ने चिज के होला?
अब अहिले मैले पछिल्लो दिनहरूमा गजल लेखिरहेको छु, यो नाताले मात्र होइन, मलाई चाहिँ एउटा सहज एउटा आम पाठकले पनि सरल तरिकाले बुझ्ने र हरेकले चाहिँ आफ्नै एउटा भनेर, जस्तो अब कविता भनेको वास्तवमा वास्तविक कविता लेख्यो भने त्यो आम पाठकले सम्म त्यो मतलब एउटा त्यो उसले बुझ्न सक्ने क्षमता नहुन सक्छ, त्यसले गर्दाखेरि उसो त साहित्यका सबै विधाहरू राम्रो हुन्छन्, उत्कृष्ट हुन्छन्, र पनि अहिले म गजललाई नै बढी राम्रो मान्छु यतिखेरको लागि।
पिता र माता रोज्नु पर्यो भने
यसको कुनै जवाब छैन मेरो लागि, दुवै भगवान सर नै हुन्छ। मेरो दायाँ आँखा अर्थात् देव्रे आँखा भने जस्तै हो, त्यसमा मैले रोज्न सक्दिनँ, मेरो लागि आमा बुवा दुवै।
तपाईँलाई भगवानले कुनै एउटा वरदान दिनुहुन्छ, दिए भने तपाईँ यति बेला के माग्नुहुन्छ? केही गरिदिए भने, दिन नहोला होइन तर पनि दिन खोज्नुभयो भने के माग्नुहुन्छ?
अब असल मान्छे बन्न सकौँ म त्यति नै भन्छु, मलाई ठुलो मान्छे होइन असल मान्छे बनाइदिउन् त्यति नै मेरो चाहना।
अहिले नै खराब त हुनुहुन्न नि, यति असल मान्छे हुनुहुन्छ, योभन्दा धेरै असल बन्नुभयो भने त
होइन। मान्छे हो, म भित्र पनि अनेकन कमजोरीहरू छन्, ती अझै त्यो पनि सबै हटिदियोस्, र सबैको नजरमा हेर्दाखेरि हेर्दै देख्ने सबैको मनले राम्रो मान्छे बनिदियोस्, असल मान्छे बन्न सकौँ।
सबैभन्दा बढी प्रेम तपाईँलाई कसले गर्नुहुन्छ परिवारबाट?
परिवारमा यस्तो हो, अब सम्बन्ध अनुसारको प्रेम हुन्छ, अब बाबा आमाको आफ्नै खालको प्रेम हुन्छ, श्रीमतीको आफ्नै खालको प्रेम हुन्छ, बालबच्चाले आफ्नै खालको प्रेम गर्छन्, अथवा तुलना गर्न जोख्न मिल्ने कुनै त्यस्तो माध्यम छैन, औजार छैन, सबैको सम्बन्ध अनुसारको प्रेम सबैको प्रिय नै लाग्छ, सबैले गर्नुहुन्छ।
तपाईँलाई पाँच वर्षपछि हामीले कस्तो रूपमा देख्न पाउँछ?
यो बडा कठिन सवाल भयो, सम्भवतः यसै गरी एक दुईवटा कृतिहरू निकालेको देख्नु होला, दुई चार ठाउँमा गजलहरू भनेको भेट्नुहुन्छ होला, अब ठुलो त्यस्तो कुनै
ए अवस्थामा त देखिँदैन पक्कै पनि। जे सागरलाई हामीले मैले बुझेको मूल्याङ्कनको आधारमा पाँच वर्षपछि तपाईँको स्तर योभन्दा धेरै माथि पुग्छ, र अब हामीले त्यति बेला जे सागरलाई हामीले चिन्न सक्दैनौँ होला, सायद त्यसपछि फेरि बोलाउँदाखेरि साँच्चैकै जे सागरको फलेको फुलेको देख्न पाऊँ होइन, यो एउटा प्रगतिका पक्षहरूतिर पनि लम्किनु होला। अब थोरै यति बेला मैले प्रसङ्ग त्यतातिरको प्रसङ्गलाई मोड्न चाहेँ होइन, पछिल्लो पटक तपाईँले लेख्नुभएका सिर्जनाहरूलाई धेरै रेडियो अनि धेरै टेलिभिजनका हरेक ठाउँबाट पनि प्रसारण भइरहेको हुन्छ होइन, पहिले सबैभन्दा खुसी कस्तो बेलामा हुनुहुन्छ? त्यो जुन सिर्जनाहरू आफूले पनि सुन्न पाउँदाखेरि कतिको आनन्दित अनुभव गर्नुहुन्छ, ताकि अरू रेडियोहरूमा प्रसारण भइरहँदाखेरि टेलिभिजनहरूबाट प्रसारण भइरहँदाखेरि आफ्ना सिर्जनालाई चाहिँ पर्दा चाहिँ हेर्दाखेरि सुन्दाखेरि चाहिँ कतिको आनन्दको महसुस गर्नुहुन्छ?
बिल्कुल एकदम आनन्द लाग्छ, मैले पहिला पनि यो कुरा जोडेको थिएँ, जस्तो एउटा हरेक सर्जकलाई आफ्नो सिर्जनाले स्थान पायो भन्दाखेरि त्यो खुसी लाग्छ, मलाई पनि त्यो स्वाभाविक हो, खुसी लाग्छ। अब पहिला एक आधारमा यसो बजाइदिनुहोस् भन्नु पर्थ्यो भने अहिले के छ भने फेसबुकमा हाले पनि ल मैले तपाईँको गजल बजाइदिएको छु है भनेर उहाँहरूले लिङ्क पठाइदिनुहुन्छ, अनि डेफिनेटली खुसी लाग्छ, जसलाई पनि हौसला प्रोत्साहन भनेको त मान्छेलाई स्वाभाविक रूपमा खुसी लाग्ने कुरा नै हुन्।
एकदम हामी अन्तिममा छौँ, अन्तिममा अब यो समयमा धेरै श्रोताहरूले तपाईँसँग केही जिज्ञासा राख्न चाहनुहुन्छ होला होइन, अब सायद नेपालमा तपाईँलाई सम्पर्क गर्ने माध्यम दिएर महत्त्व पनि छैन होइन, प्रवासबाट पनि टेलिफोन गर्ने कुरा त भएन, केही अब फेसबुकका साधनहरू अहिले बढी चलेको अनि सामाजिक सञ्जाल नै होला होइन, अब केही माध्यमहरू दिनुहोस् न।
हजुर, अब अहिले सबैले सहज रूपमा पहुँच भएको भनेको यो सामाजिक सञ्जाल फेसबुक नै हो, त्यसमा तपाईँले जे डट सागर नेपालीमा जे थोप्लो सागर गर्नुभयो भने पनि भेट्न सक्नुहुन्छ, त्यसै गरी स्काइपको लागि पनि अङ्ग्रेजीमा जे डट सागर गर्नुभयो भने पनि भेट्नुहुन्छ, अथवा इमेल गर्न चाहनुहुन्छ भने saj.p2009@gmail.com sag.p2009@gmail.com पनि भेट्न सक्नुहुन्छ, विभिन्न माध्यमबाट जोड्न सकिन्छ।
अबको यात्रा अझै सफलताका पाइलाहरूमा अझ लम्किएको देख्न पाऊँ सागरजी, तपाईँको यो महत्वपूर्ण समय र एउटा महत्वपूर्ण साथका लागि धेरै धेरै धन्यवाद, र अन्तिममा गजल सुधालाई के भन्न छुटेको छ?
यहाँलाई पनि धेरै 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 आभारी छु कमलजी, यहाँले यहाँकोमा जुन एउटा सञ्चार माध्यम मार्फत यहाँको जो अहिले 20-24 रेडियोहरू मार्फत प्रसारण हुँदो रहेछ, यसबाट मेरो आवाजलाई, मेरा अनुभूतिहरूलाई, मेरो सिर्जनालाई सम्पूर्ण श्रोताहरूसम्म पुर्याउने जुन एउटा माध्यम बनाइदिनु भयो, त्यो अवसर दिनुभयो, यसको लागि पनि धेरै धेरै आभारी छु, र सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि यही भन्छु, नेपाली साहित्यलाई माया गर्नुहोस्, अब पढिदिनुहोस्, सुनिदिनुहोस्, अब तपाईँहरूको हौसलाले प्रोत्साहनले नै सर्जकहरू अगाडि बढ्ने हुन्, यहाँहरू सम्पूर्णलाई अनुरोध गर्दछु।
हुन्छ हुन्छ, तपाईँको यो महत्त्वपूर्ण समय र साथका लागि धन्यवाद।
धन्यवाद।
तपाईँ सम्पूर्ण श्रोतालाई पनि यति बेला धन्यवाद दिन्छु, किनभने हामीसँग अब समय लगभग सकिएको छ, विशेष धन्यवाद उत्पादन सहयोगी साहस भट्ट र सम्पूर्ण प्राविधिक संयोजनमा साथ दिनुहुने प्राविधिक मित्रहरू जो अन्य मफसलका रेडियोहरूबाट पनि हामीलाई यत्तिकै साथ दिनुभयो, जसको माया र प्रेमले पनि आज अझ म फुलिएको छु। तपाईँहरूले जब साथ दिनुहुन्छ तपाईँहरूको एउटा जब माया हुन्छ तब हाम्रा कार्यक्रमहरू अझ उत्कृष्ट बनेर जान्छन्। आजको वसै विशेष गजलकारसँगैको कुराकानी रह्यो र अर्को हप्ता अर्को यस्तै श्रृङ्खलामा तपाईँ र हाम्रो भेट हुनेछ। आजको विषयबाट उत्पादन सहयोगी साहसबाट म कमल सरगम र आजको अतिथि जे सागर हामी तिनैजना छुटिन्छौँ। तपाईँको बाँकी बल शुभ बितोस्, हवस् त शुभरात्री।